नमस्कार, समय सन्दर्भ कार्यक्रमबाट यहाँहरू सबैलाई हार्दिक स्वागत छ। साथमा छौं प्राविधिक सहकर्मी काशीराम आचार्य र म मुकुन्द भण्डारी। समसामयिक विषयवस्तुमा केन्द्रित रहेर प्रत्यक्ष रूपमा संवाद गरिने यस कार्यक्रममा आज हामी नक्कली भूटानी शरणार्थी सम्बन्धी प्रकरण, नेपाली कांग्रेस पदाधिकारीको बैठकको निर्णय तथा देशमा देखिएको अहिलेको राजनीतिक घटनाक्रमका बारेमा चर्चा गर्नेछौ। यस विषयमा कुराकानी गर्न हामीसँग हुनुहुन्छ नेपाली कांग्रेसका सहमहामन्त्री माननीय जीवन परियार। सहमहामन्त्री, स्वागत छ कार्यक्रममा।
हजुर, धन्यवाद।
पछिल्ला समयमा देशमा फरक किसिमको राजनीतिक घटनाक्रम देखिएको छ, यसलाई नेपाली कांग्रेसले कसरी हेरेको छ?
अब अहिले पछिल्लो समयमा नेपालको राजनीतिक भूमिमा विभिन्न खालका विषयवस्तुहरू अहिले आएको छ र यो विषयवस्तुका सन्दर्भमा नेपाल सरकारले यसका बारेमा अति नै सराहनीय काम गरेको कुरा आज आम नेपाली जनताले प्रत्याभूत गरेको अवस्था छ। त्यसैले हाम्रो पार्टी नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र लगायतका राजनीतिक दलको पाँच दलीय गठबन्धनको यो सरकार निर्माण भएको छ। तसर्थ यो सरकारले गरेको जुन काम हो, यो कामप्रति चाहिँ अहिले नेपाली जनता अलि सन्तुष्ट हुने वातावरण बनेको छ। यसले एउटा राम्रो खालको चाहिँ एउटा सन्देश प्रवाह गरेको छ भन्ने मलाई लागेको छ।
हजुर, अब नेपाली काङ्ग्रेसको पदाधिकारीको बैठक पनि बस्यो, नेपाली काङ्ग्रेसका नेतालाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ, होइन? यो विषयमा यहाँहरूको बैठकमा कार्यवाही नगर्ने भन्ने कुराहरू पनि आएर त्यो भित्र पनि विभिन्न किसिमका टीका टिप्पणी भएका कुराहरू पनि सञ्चार माध्यमहरूमा आइरहेका छन्। केही पछिले कार्यवाही गर्नुपर्छ, केही पछिले गर्नुहुन्न, यावत कुराहरू आएका छन् बाहिर, वास्तविकता के हो बताइदिनु न।
अब पहिलो कुरा, म यो हाम्रो पार्टीको हिजो बसेको पदाधिकारी र पूर्व पदाधिकारीको चाहिँ छलफल र अघिल्लो दिनको छलफलका बारेमा सञ्चार माध्यममा विभिन्न किसिमका चाहिँ क्रिया प्रतिक्रियाहरू आएका छन्।
हजुर,
जहाँसम्म लाग्छ अब यो पार्टीभित्र यो पछिल्लो राजनीतिक घटनाक्रममा का बारेमा पनि पार्टीको ध्यानाकर्षण हुने कुरा स्वाभाविक थियो। र मुख्य कुरा हिजोको बैठकमा भएको कुरा के हो त भने, मैले हिजो पत्रकार सम्मेलन मार्फत पनि मलाई नै पार्टीले चाहिँ त्यहाँ अगाडि बढाएको थियो कि यो पत्रकार सम्मेलनका बारेमा जानकारी गराउने भनेर।
हजुर, पदाधिकारी बैठकको
बारेमा, पदाधिकारी बैठकको बारेमा छलफलका बारेमा मैले त्यहाँ केही कुरा राखेको पनि छु।
हजुर,
हिजोको बैठकमा चाहिँ खास कुरा के हो त भने, यो नक्कली भुटानी शरणार्थी समस्याका बारेमा मात्रै होइन, अहिले पछिल्लो दिनमा चाहिँ अहिले हाम्रो गठबन्धनको सरकार बनेपछि हामीले प्रदेश सरकारहरू पनि निर्माणको क्रममा छौँ। त्यसै क्रममा चाहिँ कोशी प्रदेश सरकार चाहिँ विगतकै सरकारको निरन्तरता जस्तो देखिएको छ, जहाँ कि नेकपा एमालेका नेता त्यसको मुख्यमन्त्री हुनुहुन्छ, माओवादी पार्टी सरकारमा सम्मिलित छ, केन्द्रको सरकारकै चाहिँ एकरूपताको हिसाबले चाहिँ कोशी प्रदेशमा सरकार बनेको छैन।
हजुर,
त्यस कारणले के हो त भने, कोशी प्रदेश सरकारमा पनि केन्द्रीय गठबन्धनसँगै जोडिएर त्यहाँ पनि एकै रूपता अनुसार चाहिँ सरकार अगाडि बढ्नुपर्छ भन्ने बारेमा पनि गहन रूपमा पार्टीमा हिजो छलफल भयो।
हजुर,
एउटा त्यो कुरा। त्यसै गरी मध्य प्रदेशको बारेमा पनि हाम्रा प्रश्नहरू छन्। मध्य प्रदेशकै बारेमा पनि चाहिँ गठबन्धन, जुन केन्द्रमा रहेको गठबन्धनकै आधारमा मध्य प्रदेशको सरकार पनि बन्नुपर्छ भन्ने विषय पनि जोरदार ढङ्गले उठेको छ। हिजो यो विषय पनि छलफल भयो।
र
अर्को दोस्रो कुरा के हो त भने, सम्माननीय राष्ट्रपतिकोमा विगतकै चाहिँ संसदबाट यो विधेयक, यो नागरिकता विधेयक पहिलो पटक पारित भयो संसदबाट, त्यसपछि राष्ट्रपतिकोमा पुग्यो र राष्ट्रपतिबाट एउटा सन्देश सहित पार्लियामेन्टमा फेरि केही सुझावहरू प्राप्त भए र पुनः प्रतिनिधि सभाले र राष्ट्रिय सभाले त्यो ऐन पुनः राष्ट्रपतिकोमा पठाइसकेपछि 15 दिनभित्र त्यो ऐन प्रमाणीकरण हुनुपर्ने हाम्रो संवैधानिक व्यवस्था छ। तर पूर्व राष्ट्रपतिज्यूले उक्त विधेयक संविधान बमोजिम उहाँले प्रमाणीकरण गर्नुपर्ने काम गर्नु भएन। अब यसका बारेमा के गर्ने कसरी जाने, अहिले लाखौं जनताहरू लाखौं व्यक्तिहरूले नागरिकता नपाएर नागरिकता विहीन भएर बसेको अवस्था छ, यो परिवेशमा चाहिँ उक्त विधेयक कसरी चाहिँ त्यसलाई प्रमाणीकरण गर्ने बाटो खोल्ने भन्ने बारेमा पनि हाम्रो गहन रूपमा छलफल भएको छ। र अर्को विषय के हो त भने पार्टीको हामीले महाधिवेशन सम्पन्न गरेको झन्डै 1.5 वर्ष हुन थाल्यो, नीति अधिवेशन गर्ने कुरा हामीले धेरै पहिला उठाएका थियौँ, त्यसका बारेमा पनि कहिले कुन मितिमा कसरी गर्ने भन्ने बारेमा पनि एउटा छलफलहरू अगाडि बढेको छ, जसमा चाहिँ नीति अधिवेशनभन्दा पूर्व केन्द्रीय कार्य समितिको बैठक बस्नुपर्ने र त्योभन्दा पहिला पनि केन्द्रीय कार्य समिति बस्नुभन्दा पहिला पार्टीका भातृ संगठनहरू चाहिँ निष्क्रिय अवस्थामा छन् त्यसलाई पूर्णता दिने, विभागहरूलाई पनि पूर्णता दिने भन्ने विषयहरू पनि हिजो निकै चर्को ढङ्गबाट कुरा उठेको छ। र यहाँले भने जस्तै नक्कली भुटानी भुटानी शरणार्थी समस्या जुन अहिले जल्दो बल्दो रूपमा आएको छ, हामी सरकारमै छौँ र हाम्रो पार्टीले यो चाहिँ घटनालाई अत्यन्तै नजिकबाट हेरेको छ र यो घटनामा जो मान्छे अनुसन्धानको क्रममा चाहिँ त्यसमा अनुसन्धानको क्रममा जो दोषी देखिने खालको सम्भावना छ ती व्यक्तिहरूलाई चाहिँ अनुसन्धानको दायरामा ल्याउनुपर्छ भन्ने कुरामा हाम्रो पार्टी प्रतिबद्ध छ र दोषी नउम्क्युन् र निर्दोष चाहिँ नपरुन् भन्ने खालको हाम्रो चाहिँ एउटा तटस्थ र स्वतन्त्र ढङ्गबाट चाहिँ सरकारले यो छानबिनको प्रक्रियालाई अगाडि बढाओस् भन्ने खालको कुरा हाम्रो छ। तर यहाँ केही कुराहरू बाहिर अहिले बजारमा आएको छ, नेपाली काङ्ग्रेसका नेता आदरणीय बालकृष्ण खाँड पूर्व गृहमन्त्री पनि हुनुहुन्छ, उहाँलाई पनि यो अनुसन्धानको क्रममा प्रहरीले एरेस्ट गरेको अवस्था छ। हाम्रो पार्टीको जुन केन्द्रीय नेता उहाँ चाहिँ कहीँ फरार पनि हुनुहुन्थेन, कहीँ लुकेर पनि बस्नु भएको अवस्था छैन, अनुसन्धानमा सहयोग पुर्याउनु भएको छ उल्टो होइन। तर एउटा खालको के भने बाहिर जुन खालको टिका टिप्पणीहरू भएका छन् यसका बारेमा चाहिँ हाम्रो चाहिँ अत्यन्त गम्भीर ध्यान आकर्षण भएको छ र यहाँलाई थाहा छ एउटा अहिलेको प्रमुख प्रतिपक्षी दलको केन्द्रीय नेता पदाधिकारी नै अहिले फरार सूचीमा हुनुहुन्छ, फरार हुनुभएको छ, प्रहरीले अनुसन्धान के अरे खोजिरहेको अवस्था छ। त्यसकारणले के हो त भने यसका बारेमा चाहिँ हामीले चाहिँ अहिले उहाँलाई अनुसन्धानको क्रममा भएको हुनाले चाहिँ त्यसका बारेमा अहिले थप पार्टीले कुनै निर्णय गरिहाल्ने निष्कर्षमा पुगेको छैन र विभिन्न किसिमका विचारहरू पार्टीमा उठेका चाहिँ छन्।
हजुर, यहाँले नेकपा एमालेको कुरा जोड्नुभयो, नेकपा एमालेको बैठकले पनि अब अनुसन्धानमा सहयोग गर्न भनेर एउटा बैठक पनि निर्देशन पनि दिइसकेको छ, एक आग्रह गरिसकेको छ, सम्पर्कमा छैन भन्नुभएको छ होइन, र पार्टीले पनि कारवाही गरिसकेको अवस्था, तर काङ्ग्रेसमा चुक्या हो
होइन। अब यो यस्तो छ, उहाँहरूको चाहिँ त्यो नेता अहिले पनि फरार हुनुहुन्छ, अब पार्टीकै बैठकमा आउन नसक्ने, पार्टीकै बैठकमा देखा नपर्ने भनेको कुरा त उहाँहरूलाई पनि त लाग्यो होला नि त, उहाँहरूको पार्टीलाई त ठुलो क्षति पुग्ने गरी उहाँ चाहिँ त फरार हुनुहुन्छ। हेर्नुहोस्, उहाँ जतिको पूर्व मन्त्री जतिको मान्छे पूर्व विभिन्न मन्त्रालय सम्हालेको एउटा पार्टीको पदाधिकारी लेभलको मान्छे अहिले पनि फरार हुनु भनेको त्यो त अनुसन्धानलाई असहयोग गर्ने काम हो नि त होइन। त्यस कारणले गर्दा के हो त भने हाम्रो पार्टीले त्यस्तो गरेको छैन, हाम्रो पार्टीका नेताहरू कोही फरार छैनन्। हेर्नुहोस्, जो जो माथि त्यो दोष लाग्ला ती मान्छेहरू अनुसन्धानको क्रममा हाजिर हुन सबै तयार छन् होइन। यसको मतलब यसो होइन कि त्यस कारणले गर्दा अब अहिले कुनै पनि व्यक्ति अनुसन्धानको दायरामा आउने बित्तिकै यो पार्टीबाट अलग गरिहाल्ने भन्ने बारेमा चाहिँ पार्टीभित्र छलफल भएको छ, यसका बारे कुनै निष्कर्ष पनि निस्किसकेको छैन, के गर्ने भन्ने बारेमा पार्टी अहिले चाहिँ कुनै टुङ्गोमा पुगेको अवस्था छैन। अब एमाले गर्यो गरिहाल्नुपर्छ होइन। अब जस्तो अब अस्ति राष्ट्रिय स्वतन्त्र पार्टीको एकजना सांसद ढाकाराम श्रेष्ठ चाहिँ पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीले निलम्बन गर्यो, निकाल्यो, निष्कासनै गर्यो र अर्को मान्छे सिफारिस गरेको अवस्था छ। अहिले सर्वोच्च अदालतले त्यो निर्णय कार्यान्वयन नगर्नु भनेको अवस्था छ, यहाँहरू सबैले जानकारी छ। त्यसले गर्दा के हो त भने अहिले कुनै पनि व्यक्ति आरोपित हुँदैमा दोषी ठहर हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन है। त्यस कारणले गर्दा अब यसका बारेमा चाहिँ नेपाली काङ्ग्रेसमा गम्भीर रूपमा छलफलहरू भएका छन्, अब एउटा निष्कर्ष ननिस्किसकेको हुनाले मैले तपाईँलाई यति मात्रै भन्न चाहन्छु।
हजुर, अब यहाँले भन्नुभयो नि हिजोको बैठकमा धेरै विषयमा छलफल भए, प्रदेश सरकारको विषयमा, नागरिकता विधेयक विषयमा, केन्द्रीय समिति कार्य सम्पादन, केन्द्रीय भातृ संस्थाको कुरा भयो, विभागका कुराहरू भए, अनि यो पूर्व गृहमन्त्रीको निलम्बनका विषयमा पनि चर्चाका कुराहरू यहाँ ल्यावत कुरा गर्नुभयो होइन। तर बाहिर के आयो भने यो बालकृष्ण खाँडको विषयमा जुन कुरा भयो त्यो विषयमा एकदमै चर्का चर्की भयो, पार्टीका नेताहरू बीचमा पनि पक्ष विपक्ष भए, त्यसमा महामन्त्रीकै विषय जोडेर पनि बाहिर समाचार आएका छन्। यति चर्का चर्की भयो र भने
त्यो चाहिँ बाहिर जसरी सूचना सम्प्रेषण भएको छ त्यो चाहिँ सत्यता छैन। हेर्नुहोस्,
हजुर,
विचारहरू उठेका छन् होइन, स्वाभाविक रूपमा यो विभिन्न खालका विचारहरू, बहसहरू, छलफलहरू भएकै छन् होइन। त्यो छ, मैले त्यो विचार अलग अलग आएको छैन, मैले भनेको छैन। त्यस कारणले गर्दा त्यस्तो जुन खालको बाहिर सुनेको जस्तो बाहिर तर्काचर्की भएको भन्ने कुरा त्यो त्यसमा कुनै सत्यता छ।
हजुर, सर, हिजोको पत्रकार सम्मेलनमा पनि यहाँले चाहिँ पार्टीभित्र खासै अन्तर्द्वन्द नभएको भनेर कुरा गर्नुभयो। तर के भने यो जुन अहिलेको विषय छ होइन, यो भुटानी शरणार्थी सम्बन्धी, जुन यो नक्कली भुटानी शरणार्थी सम्बन्धीको विषय छ नि, यसलाई लिएर संस्थापन पक्षलाई हिर्काउने एउटा राम्रो मौका हो भनेर इतर पक्षले बुझेको हो कि? किनभने योभन्दा अगाडि पनि उपप्रधान तथा गृहमन्त्रीलाई भेटेर केही कार्यकर्ता नेताहरूले चाहिँ कारवाही गर्नुपर्छ भन्ने किसिमका कुरा पनि गरेका छन्। पार्टीभित्रैको यो एक पछिले अर्कोलाई हिर्काउने राम्रो मौकाको रूपमा यसले लिएको हो कि?
अब मुकुन्दजी, यसबारेमा त्यस्तो ढङ्गबाट हामीले कुनै गुटका आधारमा हामीले चाहिँ कुनै पनि व्यक्तिमाथि यस्तो ढङ्गको चाहिँ हामीले कुरा गरेका छैनौँ।
हजुर,
यो समग्रतामा पार्टीको हितका लागि के गर्दा पार्टीलाई हित हुन्छ होइन, के गर्दा अनुसन्धानलाई हामीले सहयोग गर्न सक्छौँ भन्ने बारेमा मात्रै हाम्रो चिन्तन छ। हेर्नुहोस्, त्यसमा कुनै एउटा गुटका आधारमा अथवा विचार चाहिँ का आधारमा चाहिँ हामीले कसैलाई पनि तेरो मेरो अथवा काखा पाखा गर्न मिल्दैन भन्ने ढङ्गले हामी बोलेका छौँ।
हजुर,
त्यसैले समग्र अनुसन्धानको प्रक्रियामा कुनै पनि व्यक्ति, चाहे त्यो नेता होस् चाहे सामान्य जनता होस्, कुनै पनि व्यक्ति चाहिँ अनुसन्धानको दायरामा ल्याउने कुरामा अनुसन्धानलाई सहयोग गर्नुपर्छ भन्ने हाम्रो धारणा हो। र कुनै पनि व्यक्ति राजनीतिक गरेकै आधारमा चाहिँ त्यो व्यक्ति चाहिँ लाई चाहिँ तपाईँको चाहिँ छुट हुनु हुँदैन, अनुसन्धानमा उनीहरूले उसलाई चाहिँ दायरामा ल्याउनुपर्छ भन्ने कुरामा विभिन्न खालका विचारहरू तपाईँको चाहिँ उठेका छन्। विभिन्न व्यक्तिहरूले कुरा उठाएका छन्, नागरिक समाजले उठाएको छ, सबै कुरा उठेकै छन् नि। त्यस कारणले गर्दा हामी यसलाई चाहिँ समान ढङ्गले लिनुपर्छ। कोही व्यक्ति पर्ने होइन, भोलि जो पनि पर्न सक्छ, अहिले बालकृष्ण खाँड मात्रै होइन, भोलि जो पनि पर्न सक्छ, त्यसकै बारेमा पनि हाम्रो धारणा एक किसिमकै हुनुपर्छ भन्ने मान्यता नेपाली काङ्ग्रेसले राखेको छ।
हजुर, यहाँले यो भनिरहँदाखेरि नेकपा एमालेका अध्यक्षले पनि जुन छानबिन प्रक्रिया छ त्यो निष्पक्ष हुनुपर्छ, यसलाई चाहिँ निष्पक्ष छानबिनको दायरामा ल्याउनुपर्छ भन्नुभएको छ। यो निष्पक्ष शब्दलाई जोड दिँदाखेरि कतै सत्ता पक्षले चाहिँ अलिकति पूर्वाग्रह गर्छ कि भन्ने कुराहरू पनि जोडिन्छन्, त्यो सम्भावना कतिको छ?
त्यो त सम्भावनै छैन। हेर्नुहोस्, अहिलेको यो संचारको दुनियाँमा कसैले पनि त्यस्तो छानबिनकै क्रममा पनि यो सत्ता पक्ष हो, यो प्रतिपक्ष हो, यो विपक्ष हो भनेर त गर्न सक्ने सम्भावनै छैन। यदि त्यसो भएको भएदेखि त तपाईँको प्रतिपक्षी दलको नेतालाई जहाँबाट पनि खोजेर ल्याउन सक्थ्यो होला, अहिलेसम्म सत्ता पक्षकालाई भगाउन पनि सक्थ्यो होला, तर त्यसो गरेका छैन नि त सत्ता पक्षले। त्यस कारणले गर्दा यसमा कुनै पनि, अहिले त सामान्य एउटा नागरिकले सोध्यो भने पनि अनुसन्धान प्रक्रिया जे भएको छ ठिकै भएको छ भनेर मान्छेले मूल्याङ्कन गरिरहेको छ। त्यसैले गर्दा यसमा चाहिँ सत्ता पक्षले कुनै सत्ताको दुरुपयोग गर्ने कुरा अथवा सत्ता साझेदार दलमा भएको नेतालाई बचाउने कुरा त कहीँ कतै गरेको छैन नि। त्यस कारणले गर्दा अनुसन्धान प्रक्रिया स्वतन्त्र होस्, निष्पक्ष होस्, तटस्थ होस् भन्ने कुरा हामी सबैको चाहिँ चाहना हो।
हजुर, अब यो घटनाक्रम आउनु र एकाएक नेपाली राजनीतिका शीर्ष नेताहरू एक ठाउँमा आउनु, बैठक बस्नु बाँकी, उहाँहरूको बीचको भेटघाट बाँकी, यो संयोग मात्र हो या यही मुद्दा केन्द्रित हुन सक्छ?
मलाई के लाग्छ भने विविध विषयहरू छन्। अस्ति भर्खरै तपाईँलाई थाहा छ संवैधानिक परिषदको बैठक धेरै लामो समयदेखि बस्न सकिरहेको थिएन।
हजुर,
त्यो बैठकका लागि पनि प्रमुख प्रतिपक्ष दलहरूसँग पनि परामर्श छलफल गरेर ती बैठकहरू अगाडि बढेका छन्। अहिले पनि पार्लियामेन्टमा चाहिँ तपाईँको चाहिँ संसदीय सुनवाई समिति अहिलेसम्म गठन हुन सकिरहेको छैन, यहाँ सबैलाई जानकारी छ। प्रधान न्यायाधीशको नाम सिफारिस भइसकेपछि अब संसदीय सुनवाई समितिमा सुनवाई हुनुपर्ने हुन्छ। यी विषयहरू पनि छलफलमै छन् र समसामयिक राजनीतिका बारेमा पनि के भएको हो, कसो छ, के छ भनेर चाहिँ प्रमुख प्रत्यक्ष पक्षसँग बस्ने खालको हाम्रो विगतदेखिकै संस्कार हो र सायद त्यसै कारणले गर्दा यो चाहिँ बसाइहरू भएको छ भन्ने मलाई लाग्छ।
हजुर, अब अहिले यो प्रसंगलाई छोडेर फेरि अर्को प्रसंगमा यहाँले भने जस्तै हिजोको जुन पदाधिकारी बैठकमा भएका निर्णयका कुराहरू छन् नि, भातृ संस्थाका कुराहरू, केन्द्रीय समितिका कुराहरू यहाँहरूले माग उठाइराख्नु भएको छ, अझै पनि पूर्णता भएको छैन, अझै पनि यो छलफल मात्र हो या यसलाई चाहिँ निष्कर्षमा पुर्याउने दिशामा यहाँहरू लाग्नु भयो, के निर्णय भयो?
अब होइन, पार्टी यो भातृ संगठनहरू यथाशीघ्र नै गठन गर्ने भनेर भातृ संगठनका अहिले अध्यक्ष तरुण दलका अध्यक्ष, नेवी संघका अध्यक्ष, महिला संघका अध्यक्ष सबैलाई आफ्नो गृह कार्यमा जुट्नका लागि पार्टीले निर्देशन दिइसकेको छ। त्यसै गरी विभाग गठन गर्नका लागि पनि आवश्यक गृह कार्य गर्नका लागि सचिवालयलाई जिम्मेवारी तोकेको छ र केन्द्रीय समितिको बैठक पनि यथाशीघ्र बोलाउने गरी नै एउटा खालको होमवर्क गृह कार्य भइरहेको छ। यति कुरा तपाईँलाई जानकारी गराउन चाहन्छु।
अनि प्रदेश सरकारका कुराहरू पनि छन्, अझै पूर्णता पाउन सकेका छैनन् धेरै ठाउँमा,
जस्तो तपाईँको चाहिँ अहिले पछिल्लो दिनमा कोशी प्रदेश सरकारका सन्दर्भमा छलफल गर्नका लागि दुईटा महामन्त्री द्वय गगन कुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री विष्णुराज आङदम्पेलाई कोशी प्रदेश सरकार निर्माणका बारेमा छलफल गर्नका लागि उहाँहरूलाई चाहिँ एउटा अनौपचारिक जिम्मेवारी तोकिएको छ।
सभामन्त्री, यो काङ्ग्रेस पार्टीभित्र अहिले महामन्त्रीहरूको एक किसिमको धारणा, अन्य पदाधिकारीको एक किसिमको आइरहेछ, त्यस्तै एकजना सभामन्त्रीले चाहिँ बालकृष्ण खाँडमाथिको चाहिँ जो पक्राउ परिएको छ त्यो लोकतन्त्रमाथिको आक्रमण भन्ने कुरा गर्नुभएको छ, विभिन्न किसिमका टिप्पणीहरू आइरहेका छन् नि।
अब यो टिप्पणीहरू, कतिपय टिप्पणीहरू आफ्नो व्यक्तिगत खालका टिप्पणीहरू पनि छन्, यो संस्थागत टिप्पणी के हो भन्ने कुरा महत्वपूर्ण कुरा हो होइन। त्यस कारणले गर्दा जति पनि विषयहरू केन्द्रीय समितिमा उठे, के अरे यो पदाधिकारी छलफलमा उठेको छ, यी छलफलहरूमा उठेका विषयहरू भनेका आफ्नो दृष्टिकोण हो, आफ्नो धारणा हो, त्यो त राख्न पाइने स्वाभाविकै छ। हाम्रो पार्टीमा त झन् विशेष गरी यो लोकतान्त्रिक पार्टीमा आफ्नो विचार राख्ने स्वतन्त्रता हामी सबैलाई छ।
हजुर, मैले प्रसङ्ग बदले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसदको सचिवालयमा यसलाई चाहिँ संशोधन गर्नुपर्छ अथवा परिमार्जन गर्नुपर्छ भनेर चाहिँ दर्ता पनि भएको छ, यसले के आएको छ भने जुन कहिलेकाहीँ यसको चाहिँ गलत प्रयोग भइदियो भने ठूला ठूला अपराधीहरू पनि छुट्न सक्छन्, यसले गर्दाखेरि अब राजनीति सहमतिका आधारमा गर्ने भन्नुभएको छ होइन, यस्ता मुद्दाहरूले दीर्घकालीन असर पर्दैन भने?
अब दीर्घकालीन असर पनि पर्छ कतिपय विषयवस्तुले।
हजुर,
कतिपय विषयवस्तुहरू चाहिँ समसामयिक सन्दर्भमा त्यसलाई कसरी सेफ ल्यान्डिङ गर्ने होइन, मुलुकमा शान्ति स्थापना गर्ने, मुलुकको चाहिँ राष्ट्रियतालाई बलियो बनाउने, राष्ट्रिय अखण्डतालाई अक्षुण राख्ने, राष्ट्रियतालाई जोगाउने विषयमा देशभित्रै भएका कतिपय त्यस्ता किसिमका समस्या समाधान गर्ने उद्देश्य पनि त सरकारको रहन्छ र हामी राजनीतिक दलहरूको रहन पर्छ। त्यस सन्दर्भमा कतिपय ऐन कानूनहरू पर्याप्त नहुन पनि सक्छन्, त्यस कारणले गर्दा यी विषयहरूको बारेमा अहिले चाहिँ केही नेपाल ऐन संशोधन सम्बन्धी विधेयकहरू अहिले सरकारले अगाडि सारेको छ। यसका बारेमा पार्लियामेन्टमा गहन रूपमा छलफल भएर यी सबै विषयहरूका बारेमा संसदले आवश्यक छलफल गरेर एउटा नीति बनाउँछ अथवा ऐन कानून पारित गर्ने कुरामा संसद जान्छ भन्ने कुरा म विश्वास दिलाउन चाहन्छु।
हजुर, यहाँले यसो भन्नुभयो, यी कुराहरू त नेपालसँग मात्र नजोडेर विश्व समुदायसँग जोडिएका हुन्, मानव अधिकारसँग जोडिएका छन्, नेपालले पनि मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र 1948 चाहिँ हस्ताक्षर गरिसकेको अवस्थामा यी कुराहरू गर्दाखेरि विश्वले नेपाललाई हेर्ने दृष्टिकोणमा केही परिवर्तन आउँदैन भने मानव अधिकारको दृष्टिकोणले?
होइन, मानव अधिकारको दृष्टिकोणबाट पनि हामी अत्यन्तै सचेत हुनुपर्छ हेर्नुहोस् होइन।
हजुर,
नेपालले अन्तर्राष्ट्रिय मानवाधिकारवादी मानवाधिकारको क्षेत्रमा जुन खालको हस्ताक्षर गरेको छ, ऐक्यबद्धता जनाएको छ, त्यो कुरालाई पनि ध्यान दिनुपर्छ र देशभित्रै रहेको मानवाधिकारलाई हनन भएका कुरालाई पनि जोगाउनुपर्छ हेर्नुहोस्। यो दुइटै जिम्मेवारी छ, त्यसकारणले गर्दा मानव अधिकार भन्ने बित्तिकै हरेक इन्डिभिजुअलको आफ्नो मानव अधिकार हननको चाहिँ उसको अधिकार हुन्छ हेर्नुहोस् हरेक इन्डिभिजुअलको। त्यस कारणले गर्दा नेपालभित्रै पनि मानव अधिकार हननका घटनाहरूलाई चाहिँ कसरी कम बनाउँदै जाने र अन्तर्राष्ट्रिय क्षेत्रमा हामीले प्रतिबद्धता व्यक्त गरे अनुसार पनि अन्तर्राष्ट्रिय जगतमा पनि हामीले बनाएका नीति नियमले चाहिँ असर नगर्ने गरी यसलाई ब्यालेन्स गरेर चाहिँ हामीले चाहिँ हाम्रा नीति निर्माणहरू बनाउनु जरुरी देख्छु भयो।
यिनीहरू के छ भने खास गरेर सर्वसाधारण नागरिक आम जनता भन्दा पनि राजनीतिक दलहरू अथवा त्योसँग सम्बन्ध त्यही किसिमको क्रियाकलाप गरेका दलहरू बीच सहमति भयो भने यी मुद्दाहरू फिर्ता लिन सकिने भनेर यी त ठूलाको लागि ऐन सानाको लागि ऐन ठुलाको लागि चयन भएन भने यो हुँदाखेरि यो अवस्था सिर्जना हुँदैन
होइन। एउटा कुरा तपाईँलाई के निवेदन गरौँ भने 62-63 आन्दोलन मार्फत हामीले एउटा विस्तृत शान्ति सम्झौता गर्यौं होइन एउटा खालको चाहिँ संविधानै परिवर्तन गर्यौं
हजुर।
संविधान पनि हामीले यो मुलुकको समस्या समाधान गर्नका लागि नि मुकुन्दजी
हजुर
हामीले चाहिँ राजनीतिक दलहरूले कै सहमतिमा हामीले 47 सालको संविधान पनि हामीले परिवर्तन गर्यौं एउटा ऐन कानूनको मात्रै कुरा छैन मुकुन्दजी। यो मुलुकको यति ठूलो द्वन्द्वलाई समस्या समाधान गर्नका लागि हामीले 47 सालको संविधान पनि हामीले परिवर्तन गर्यौँ। नेपालमा हामीले 62-63 आन्दोलनबाट हामीले अन्तरिम संविधान पनि जारी गर्यौँ होइन अन्तरिम संविधान मार्फत हामीले संविधान सभाको वित्त निर्वाचन गरेर हामीले वर्तमान नेपालको संविधान पनि हामीले संविधान सभाबाट बनाएका छौँ र संविधान बमोजिम नै हामीले चाहिँ यी ऐन कानुनहरू हामीले चाहिँ परिमार्जन र लेखन गर्ने कुरा हो नयाँ ऐनहरू बनाउने कुरा हो। त्यस कारणले गर्दा मुलुकमा समस्या छ भनिसकेपछि त्यो समस्याको समाधान खोज्नेतिर हामी जान मात्रै खोजेको समस्यै नभएको भए सायद यी कुराहरू आउँदैन।
त्यसरी यहाँले भनेका कुराहरू जो द्वन्द्वका कुराहरू छ सत्य निरूपण तथा मेलमिलाप आयोग जस्ता आयोगको जुन परिकल्पना गरिएको छ नि तिनीहरू मार्फत तिनीहरूलाई पूर्णता दिएर फेरि पनि त्योबाट पनि त गर्न सकिन्थ्यो होइन र
एउटा कुरा म तपाईँलाई के निवेदन गरौँ भने 2052 सालदेखि सुरु भएको सशस्त्र द्वन्द्व
हजुर
लाई आधार मानेर विस्तृत शान्ति सम्झौता हुँदै नेकपा माओवादी पार्टी र सरकारका बीचमा भएको सहमतिका आधारमा जुन खालको चाहिँ एउटा हामीले जुन एउटा शान्ति सम्झौता गरेपछि जुन विभिन्न किसिमका आयोगहरू बनाउने परिकल्पना गरेका छौँ
हजुर
त्यो एक किसिमको चाहिँ द्वन्द्वको अवस्था हो हेर्नुहोस् होइन त्यसलाई एउटा खालको रूपमा लिनु पर्यो र त्योभन्दा पछाडि घटेका जुन घटना छन् नि त्यो घटनालाई पनि हामीले चाहिँ कि त्यसैमा मिलाएर त्यसलाई त्यही सत्य निरूपण निर्मिलो आयोगबाट टुङ्ग्याउनु पर्यो कि होइन भने अरू नयाँ कानून बनाएर अथवा नयाँ नीति बनाएर हामीले त्यसलाई सल्ट्याउनु पर्यो।
सभामुखी मैले यहाँनिर अब जोड्नु खोजेको यहाँले भन्नु पनि माओवादी द्वन्द्वका कुराहरू एकातिर भए त्यसपछिका पनि जुन मधेस आन्दोलनका कुराहरू या थारूहट आन्दोलनका कुराहरू हरेक आन्दोलनहरू छन् नि यसलाई दीर्घकालीन रूपमा ऐनमै संशोधन गर्नुभन्दा पनि ती निश्चित कुराहरू समेटेर एउटा सीमित समयको लागि आयोग बनाएर जस्तै टीआरसी जस्तै अन्य त्यस्तो बनाएर पनि त त्यो दीर्घकालीन असर नपर्ने किसिमले पनि जान सक्थ्यो नि होइन किन ऐन नै संशोधन गर्नु पर्यो भन्नु खोजेको मैले यहाँनिर
होइन यस्तो हो मैले भने तपाईँले भने जस्तो गर्न पनि सकिन्थ्यो होला होइन एउटा दलहरूका बीचमा एउटा खालको अन्डरस्ट्यान्डिङ अहिले पनि म भन्छु चाहे त्यो थारू आन्दोलन होस् चाहे मधेस आन्दोलन होस्
यी
जति पनि अनि जस्तो अहिले विप्लवको पनि आन्दोलन थियो तपाईँलाई थाहा छ विप्लवको आन्दोलनलाई पनि सेटल गर्नका लागि पूर्ववर्ती सरकार केपी शर्मा ओलीकै सरकारले चाहिँ उहाँलाई एउटा वार्ताको माध्यमबाट फेरि संसदीय मूल राजनीतिमा अहिलेको वर्तमान संविधान मान्ने गरिने उहाँहरूलाई चाहिँ एउटा शान्तिपूर्ण अवस्थामा लिएर आएको छ। उहाँहरूका पनि कतिपय मुद्दाहरू उहाँहरूका कतिपय कार्यकर्ता अहिले पनि जेलमा छन् विप्लवका कार्यकर्ताहरू त्यसर्थ यी सबै समस्याको समाधान गर्नका लागि यो अलग अलग किसिमका आयोग बनाइरहने कुराले पनि त्यसले दीर्घकालीन समस्या समाधान गर्दैन होइन त्यस कारणले गर्दा यसका लागि भोलि अदालती प्रोसेसबाट नै अथवा नेपालको सरकारको प्रचलित कानुन बमोजिम नै यी समस्याहरू समाधान गर्ने गरी चाहिँ हामीले यो ऐन संशोधन गर्ने कुरा आएको हो भन्ने लाग्छ मलाई। यसका बारेमा सत्ता पक्ष प्रतिपक्ष सबै दलहरूको चाहिँ एक किसिमको भन्यो भने एउटा राष्ट्रिय सहमति जस्तै छ त्यसैका आधारमा यी कानुनहरू निर्माण गर्ने कुरा अगाडि बढेको पूर्ववर्ती सरकारले पनि यो कानुन निर्माण गर्ने कुरामा उसले पनि पहल कदमी गरेको थियो र अहिलेको वर्तमान सरकारले पनि यो सरकारहरू भनेका यो अविच्छिन्न उत्तराधिकारवाला संस्थाहरू हुन्थे यो सरकार भनेको चाहिँ अविच्छिन्न रूपमा चलिरहेको हुन्छ त्यस कारणले पनि यो चाहिँ ऐनहरू आएको हो भन्ने मलाई लाग्छ।
भन्नाले यसमा नेकपा एमालेको पनि सहमति छ भन्नु खोज्नुभयो यहाँले?
होइन पूर्ववर्ती सरकारले पनि यस किसिमको चाहिँ अध्यादेश ल्याएर अथवा कानून लिएर आएर यी हरेक समस्याको समाधान गर्न खोजेको तपाईँले तपाईँले हेर्नुभयो भने अध्ययन गर्न पनि पाउनुहुन्छ। त्यस कारणले गर्दा यस विषयमा चाहिँ मलाई लाग्छ प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि जिम्मेवार ढंगले चाहिँ प्रस्तुत हुन्छ भन्ने मलाई लाग्छ।
हजुर, अब जुन अहिलेका घटनाक्रमहरू छन् नि, एउटा चाहिँ भुटानी शरणार्थी यो सम्बन्धी कुरा आयो, यसले पनि एक किसिमको विवाद ल्याएको छ, होइन, एक किसिमको चाहिँ राजनीतिमा हलचल नै मचिएको छ। त्यसपछि चाहिँ यो नेपाल ऐन संशोधन गर्ने कुरा आएको छ, त्यसले पनि ल्याउँदाखेरि कतै चाहिँ यो राजनीतिमा फेरि फेरबदल हुन्छ कि, सत्ता गठबन्धन परिवर्तन हुन्छ कि भन्ने कुराहरू पनि आइरहेका छन्। यो सम्भावना कतिको छ?
अब मैले पनि यो सञ्चार माध्यममा विभिन्न सामाजिक सञ्जालहरूमा यस्ता कुरा सुनेको छु मुकुन्दजी।
हजुर,
म त्यहाँलाई के विश्वास दिलाउन चाहन्छु, आम श्रोतालाई म के विश्वास दिलाउन चाहन्छु भने, अहिलेको वर्तमान सरकार नेपालको वर्तमान संविधानलाई टेकेर स्पष्ट बहुमत सहितको सरकार अहिले चलिरहेको छ, बनिरहेको छ। र अहिले यी घटनाक्रमहरू भनेका त स्वाभाविक रूपमा जुनसुकै सरकार भए पनि यी घटनाक्रमलाई अगाडि बढाउनु पर्ने उसको दायित्व पनि जिम्मेवारी पनि हुन्छ। त्यसैले गर्दा यी घटनाक्रमले गर्दा यो सरकार फेरबदल हुने, सरकार परिवर्तन हुने यो कुनै पनि सम्भावना छैन।
किनभने यो घटनाक्रम हुनु, मैले अगाडि पनि जोडे शीर्ष नेताको भेट हुनु, यो संयोग मात्र हो त्यसो भए?
होइन, मैले भने शीर्ष नेताको भेटघाट हुनुको मतलब सरकारै तपाईँको टुटाउनु फुटाउनु छ भने तिनवटा नेता किन बस्नु पर्थ्यो, प्रतिपक्ष पनि सत्तापक्ष पनि, होइन? त्यस कारणले गर्दा त्यो ढङ्गको चाहिँ यो सरकार निर्माण र विघटन गर्ने कुरामा यो चाहिँ छलफल चाहिँ केन्द्रित छैन।
हजुर, अनि अर्को कुरो, नेपाली काङ्ग्रेस अहिलेको गठबन्धनको सरकारमा भए पनि जसरी काम गर्नु पर्थ्यो, जनचाहना अनुसार काम गर्नु पर्थ्यो, त्यसरी गर्न नसकेको भन्ने यहाँहरूमाथि आरोप आइरहेको छ। अनि अर्कोतर्फ यसैमा मैले जोड्न खोजेको, काङ्ग्रेसका नेताहरू अथवा मन्त्रीहरू जो सरकारमा जानुभएको छ, उहाँहरूले चाहिँ कार्यकर्ता अथवा देशको लागि भन्दा पनि सीमित स्वार्थको लागि काम गरे भन्ने काङ्ग्रेसका केन्द्रीय तहकै नेताहरूबाट टीका टिप्पणी हुने गरेको छ नि, यसमा कतिको सत्यता छ? यहाँ त किनभने पार्टीको सहमहामन्त्री पनि हुनुहुन्छ।
होइन, कुरा के छ भने, हामी अहिले भर्खरै मात्र हामी सरकारमा जोइन भएको अवस्था छ।
हजुर,
हाम्रो पार्टीबाट 9 जना मन्त्रीहरू, उप प्रधानमन्त्री सहित 9 जना मन्त्रीहरू त्यहाँ समावेश हुनुभएको छ। र हाम्रो सबैको चाहना के रहन्छ भने, सरकारमा जाने मन्त्रीहरूले चाहिँ देश र जनताका निमित्त, जनताको आवश्यकता र देशको चाहना अथवा जनताले जुन खालको एउटा विकास निर्माणको कुरा, सुशासनको अपेक्षा गरेका छन् र जनतालाई डेलिभरी दिने कुरामा चाहिँ जुन खालको एउटा अहिले पनि समस्याहरू देखिएका छन्, त्यो समस्या चाहिँ अब चाहिँ नदोहोरियोस् र जनताले सुशासन प्राप्त गरून्, जनताले समृद्धिको कामना गरे त्योतर्फ देश अगाडि बढोस् भन्ने चाहना राखेका छन्। त्यसतर्फ केन्द्रित भएर अहिलेको सरकार अगाडि बढ्नुपर्छ भन्ने हामी सबैको चाहना छ र पार्टीले पनि सोही ढङ्गले उहाँहरूलाई चाहिँ समय समयमा निर्देशन दिने काम गर्छ र हामीले अहिले जे कुरा उठेको छ त्यसमा चाहिँ हामीले असहमति जनाउनु पर्ने चाहिँ कुनै पनि कारण छैन भन्ने मलाई लाग्छ।
हजुर, मैले यसै प्रसङ्गमा फेरि जोड्न खोजे, अलि फरक प्रसङ्गमा, खास गरेर पुराना राजनीतिक पार्टीहरूको उहाँहरूप्रतिको धारणा हेर्ने भने, सामाजिक सञ्जालहरूमा हेर्ने हो, अहिले चाहिँ समाचारलाई हेर्ने हो भने के फरक किसिमको आछ? जनताहरूले यी पार्टीहरूलाई सुध्रिनु भन्ने चाहना राखेका हुन् या उहाँले विकल्प नै खोजेका हुन्? किनभने नयाँ शक्तिहरू पनि उदाइरहेको अवस्था छ, यहाँ पुराना पार्टीहरू, यहाँहरू जो आफूलाई ठूला पार्टी भन्नुहुन्छ, यहाँहरू यसलाई कसरी मूल्याङ्कन गर्नुभएको छ?
अब एउटा कुरा म के आग्रह गर्न चाहन्छु भने, अहिले वर्तमान अहिले समयमा चाहिँ केही नयाँ राजनीतिक दलहरू पनि गठन भएका छन्।
हजुर,
पुराना राजनीतिक दलहरू पनि अहिले पनि जनताको बीचमा छन्। कुन दलले विगतमा के गरेको छ भन्ने कुरा पनि जनतालाई थाहा छ र अहिलेको नयाँ जेनेरेसनले पनि त्यसको बारेमा अध्ययन गर्न सक्ने चाहिँ जेनेरेसन छ। त्यस कारणले गर्दा अब हामी पुराना दलहरूले विगतमा सबै राम्रै राम्रा काम गरेका छौँ हामीले भनेका छैनौँ। हामीले सार्वजनिक रूपमा क्षमा पनि मागेका छौँ, कतिपय कमी कमजोरी भएका रहेछन् भने आगामी दिनमा ती कमी कमजोरीहरू नदोहोरिने हामीले चाहिँ एउटा जनताको बीचमा हामीले वाचा गरेका छौँ। हेर्नुहोस्, त्यस कारणले गर्दा के हो त भने, पुरानो चाहिँ दलहरूले कसरी काम गर्दैछन् र अब आउनेले दलहरूले कस्तो काम गरेर सुरु गरेका छन्, यी सबै कुराहरू जनताले भोलि आवधिक रूपमा चाहिँ हाम्रो निर्वाचनको माध्यमबाट उहाँहरूले चाहिँ आफ्नो मत अभिव्यक्त गर्न सक्ने एउटा चाहिँ नैसर्गिक अधिकार छ, एउटा सार्वभौम अधिकार छ र लोकतन्त्रको एउटा सुन्दर पक्ष पनि हो। त्यस कारणले गर्दा यो जनताले मूल्याङ्कन गर्ने ठाउँ, जनता भनेको चाहिँ एउटा जनताको अदालतले निर्णय गर्ने ठाउँमा चाहिँ जनताहरू हुनुहुन्छ उहाँहरूका चाहिँ रायक प्रतिक्रियाहरू हामीले चाहिँ शालीनतापूर्वक सुन्नुपर्छ भन्ने मलाई लाग्छ।
हजुर, जस्तै बीपी गणेशमान होइन, सुवर्ण शमशेर, मनमोहन अधिकारी, यी यस्ता यस्ता नेताहरू जुन हिजोको दिनमा चाहिँ अप्ठ्यारो पर्दाखेरि राष्ट्रको लागि लागे, ती नेताहरूको एक किसिमको थियो उहाँहरूको नीति सिद्धान्त, त्यही किसिमको थियो, त्यही अनुसारले पार्टीहरू अगाडि बढेका थिए। तर अवस्था अब उहाँहरूको नाम मात्र लिएर राजनीतिक पार्टीहरू अगाडि बढ़िरहेका छन्, उहाँहरूले देखेको बाटो, उहाँहरूले देखाएको सिद्धान्त अनुसार अगाडि बढ़न सकेका छैनन्। यीमा राजनीतिक पार्टीहरू चुकेका छन् र अब हिजोका कुरा सुनाएर मात्र, इतिहास सुनाएर मात्र पार्टी अगाडि बढ़न सक्दैन, देश विकासको लागि नगद कुरा चाहिन्छ भनिन्छ नि, यो कुरा आइरहेका छन् नि।
होइन, स्वाभाविक रूपमा हामीले इतिहासका कुरा मात्रै गरेर हामीलाई मान्नुपर्छ भनेर हामीले अब भन्न मिल्दैन हेर्नुहोस्। होइन, स्वाभाविक रूपमा हामीले गरेका कुरा पनि जनतालाई भन्न जरुरी छ। हेर्नुहोस्, यो मुलुक कस्तो अप्ठ्यारो अवस्थामा थियो र आज यो ठाउँमा कसले ल्यायो त, होइन, त्यो योगदान त भोलि जसले पनि सम्झिन्छ नि। अहिलेको जेनेरेसनले जे कुरा उठाइरहनु भएको छ नि, त्यो कुरा पछि अर्को पुस्ताले पनि यो कुरा लाई हाम्रो अग्रजहरूले के गरेका थिए भनेर सोध्छन्। हेर्नुहोस्, त्यसकारण इतिहास के पनि होइन भन्ने कुरा पनि त गलत हुन्छ। हेर्नुहोस्, र अहिले वर्तमानमा के गरिरहेका छौँ भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ। त्यसैले गर्दा हामीले इतिहासका कुरा मात्रै गरेका छैनौँ, हामीले वर्तमानमा के गर्दैछौँ र के गर्छौँ भन्ने कुरा पनि हामीले सार्वजनिक गरेका छौँ। हाम्रो अब के हो भने, अब जनताले के भने सरकारमा बसेर काम के गरे भन्ने कुरा हेरेर मात्रै भोलि जनताले चाहिँ यसको मूल्याङ्कनको परिपाटी बस्छ भन्ने लाग्छ। त्यस कारणले गर्दा हामीले इतिहास मात्रै बताएका छैनौँ, वर्तमानमा के गर्छौँ र भविष्यमा कस्तो गर्छौँ भन्ने कुरा पनि हामीले हाम्रो घोषणा पत्र मार्फत हाम्रो दृष्टिकोणहरू हामीले सार्वजनिक गरेका छौँ। र सोही बमोजिम चाहिँ सरकारहरू, चाहे स्थानीय सरकार होस्, चाहे प्रदेश सरकार होस्, चाहे सङ्घीय सरकार होस्, ती सरकारमा बस्ने जुन चाहिँ पदाधिकारीहरूले सोही ढङ्गबाट काम गर्नुपर्छ भन्ने कुरा हामी आम राजनीतिक पार्टीहरूले पनि त्यसरी नै लिएका छौँ भन्ने कुरा म यहाँको बिचमा राख्छु।
यहाँले यी कुरा भनिरहँदाखेरि यी कुराहरू त जनताले चाहिँ निर्वाचनका कुरा हेर्दाखेरि, निर्वाचनको उपनिर्वाचनलाई हेर्दाखेरि देखाएनन्, या यहाँले बुझाउन नसक्नु भयो, या जनताले नबुझेका हौ त्यसो भए?
अब कहिलेकाहीँ यस्ता घटनाक्रमहरू आउँछन्। हेर्नुहोस्, होइन, हामीले चाहिँ साँच्चै के भन्ने हो भने चितवन क्षेत्र नम्बर 2 हामीले निर्वाचन 5 महिना पहिला पनि हामी पराजित भएका थियौँ र हामीले तनाउ चाहिँ एक नम्बर हामीले चुनाव जितेको ठाउँ हो। तर हिजो अब रामचन्द्र पौडेल अहिले वर्तमान राष्ट्रपति त्यहाँबाट विजयी भएर आउनु भएको थियो। अब अहिले पार्टीको केन्द्रीय सदस्य गोविन्द भट्टराई त्यहाँबाट थोरै मतले हामी पराजित हुनुभएको छ। होइन, त्यस कारणले गर्दा अब यस्तो किसिमका घटनाक्रमहरू कहिलेकाहीँ हुन्छन्, यो नै अन्तिम हो भनेर चाहिँ भन्न मिल्दैन।
हजुर, हामी कुराकानीको अन्त्यमा पुगिसकेका छौँ। अब मैले फेरि जोड्न खोजेँ यो भुटानी शरणार्थी जुन नक्कली बनाउने कुरा छ, यी प्रकरण सम्बन्धी यहाँहरूको पार्टीको अन्तिम निष्कर्ष, यहाँहरू यो प्रतिको धारणा के हो बताइदिनु अन्त्यमा।
होइन, मैले योभन्दा पहिला पनि यहाँसँग छलफल गर्दा धेरै कुरा राखेको छु।
हजुर,
कुरा के हो भने, हामीले यो किसिमको चाहिँ घटना बाहिर आइसकेपछि हामीले संसदमा पनि यसका बारेमा जोरदार रूपमा आवाज उठाएका छौँ। हेर्नुहोस्,
हजुर,
यसको सत्य तथ्य छानबिन हुनुपर्छ र दोषीलाई हदैसम्मको कारवाही हुनुपर्छ भन्ने कुरा हामीले उठाएका छौँ। त्यस कारणले गर्दा नेपाली काङ्ग्रेसले यो नक्कली भुटानी शरणार्थी समस्या जुन अहिले आएको छ, यसको चाहिँ सरकारले चाहिँ निष्पक्ष रूपमा, स्वतन्त्र रूपमा चाहिँ छानबिन गर्न पाउनुपर्छ। निर्दोष चाहिँ पर्नु भएन, दोषी उम्किन हुँदैन भन्ने नै काङ्ग्रेसको दृष्टिकोण।
नेतालाई बचाउन लाग्नुहुन्न त्यसो भए?
होइन, छानबिन गर्नलाई हामीले भनेका छौँ, बचाउने कुरै भएन नि। बचाउने भएको भएदेखि त बालकृष्ण खाँड त पूर्व गृहमन्त्री अहिले जेलमा पर्नुहुन्थेन नि, थानामा हुनुहुन्थेन नि, थुनामा हुनुहुन्थेन नि।
हुन्छ, सभामानज्यू, हामीलाई समय दिनुभयो, यहाँलाई धन्यवाद।
हस्, मलाई पनि अवसर दिनुभएकोमा रेडियो नेपाल परिवारलाई र यहाँलाई विशेष धन्यवाद दिन चाहन्छु।
हस्, धन्यवाद। अहिले हामीले कुराकानी गर्यौं नेपाली काँग्रेसका सहमहामन्त्री माननीय जीवन परियारसँग। यसै कुराकानी सँगसँगै समय सन्दर्भ कार्यक्रम यहीँ पूरा हुन्छ। प्राविधिक मित्र कृष्ण प्रसाद श्रेष्ठलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी विदा हुन्छु। सुन्दै रहनुहोला रेडियो नेपाल।